यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म नवराज लम्साल। शुरूमा मुख्य समाचार। राष्ट्रिय सभामा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले बोल्ने क्रम सम्पन्न। आज एकै दिन 117 जना कोरोना भाइरस मुक्त भई घर फर्किए। हालसम्म निको हुनेको संख्या 1158। आज थप 380 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमित संख्या 6591। विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश। र भारत र चीनबीच पश्चिमी सीमा क्षेत्रमा झडप हुँदा भारतीय सेनाका एक कमाण्डर सहित 3 जनाको मृत्यु। अब समाचार विस्तारमा। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूको बोल्ने क्रम सकिएको छ। राष्ट्रिय सभामा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल सम्पन्न भयो। यस्तै शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफल सम्पन्न भयो। विनियोजन विधेयकमाथि सांसद जितेन्द्र नारायण देव, तारादेवी भट्ट, अनिता देवकोटा, प्रकाश पन्त र रमेश जङ रायमाझीले विभिन्न 11 शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। कोविड 19 संक्रमण बढ़िरहेको समयमा सन्तुलित रूपमा बजेट आएको भए पनि विनियोजनमा भने केही सुधार गरेर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो। सांसदहरूले स्वास्थ्य क्षेत्रमा बजेट बढ़ाउनुपर्ने, कृषि क्षेत्रको विकास, कृषि उत्पादनको बजार व्यवस्थापन गर्ने र सिंचाईलाई कृषिसँग जोड्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले इन्धन आपूर्ति घटाउने, विद्युतीय उपकरण खरिदमा सहुलियत दिने जस्ता विषयमा बजेट कार्यान्वयनमा ज्यादा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले धेरै कार्यक्रम प्रधानमन्त्री र राष्ट्रपतिसँग राखेर सरकारले विवादमा आउने काम गरेको भन्दै ठूला कार्यक्रम राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री मार्फत लाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड़ दिनुभयो। संघ, प्रदेश र स्थानीय तहबीच सन्तुलित रूपमा बजेट विनियोजन हुनुपर्ने, केन्द्रमा बजेट केन्द्रित गर्न नहुने, लक्ष्य अनुसार कार्यक्रम पूरा गर्नेतर्फ कार्यान्वयनमा ध्यान दिनुपर्ने, समाजमा बढ़दो हिंसाको अन्त्यमा बजेटले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। यसअघि राष्ट्रसभाको आजको बैठकमा सांसदहरूले महिलाका लागि छुट्टै क्वारेन्टीनको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले कैलालीमा क्वारेन्टीनमा रहेकी महिलामाथि सामूहिक बलात्कार भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै क्वारेन्टीनमा बस्ने महिलाको संख्या कम भएकाले उनीहरूको लागि छुट्टै क्वारेन्टीनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले देशभरिको क्वारेन्टीनको अवस्था नाजुक रहेको भन्दै त्यसको सुधार गर्न र कैलालीमा क्वारेन्टीनमा भएको बलात्कारको घटनामा संलग्न दोषीलाई कड़ाभन्दा कड़ा कार्यवाही गर्न माग गर्नुभयो। सांसद माया प्रसाद शर्माले वैदेशिक रोजगारीमा गएका जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका वीरबहादुर कामीको यही जेठ 15 गते मलेसियामा मृत्यु भएको भन्दै शव घरमा ल्याइदिन सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा समय माग गरी सांसद भैरव सुन्दर श्रेष्ठले रूकुम घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम रिपोर्ट चित्त बुझ्दो नभएको भन्दै जाजरकोटको जिल्ला स्वास्थ्य कार्यालय अगाडि भएको स्थानीयको प्रदर्शनमा प्रहरीले दमन गरेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। आज थप 117 जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्किनेको संख्या 1158 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरहरूबाट आज 109 जना पुरूष र 8 जना महिला संक्रमण मुक्त भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। त्यस्तै आज थप 380 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। प्रवक्ता गौतमका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा 352 जना पुरूष र 28 जना महिलामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 6591 पुगेको छ। आज प्रादेशिक जनस्वास्थ्य कार्यालय विराटनगरमा झापा र पाँच थरका 1-1 जना, बीबी कोर्याला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी र सिराहाका 2-2 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा रौतहटका 38 र महोत्तरीका 17 जना, नारायणी अस्पताल वीरगंजमा पर्साका 2 र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोर्खाका 10, नवलपरासी पूर्वका 2, बागलुङका 1, तनहुँका 2, कास्कीका 3 र स्याङ्जाका 4 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी सेती अस्पतालमा अछामका 1, बैतडीका 21, डोटीका 20, कञ्चनपुरका 11 र कैलालीका 23 जना, भेरी अस्पताल बाँकेमा बर्दियाका 9 र बाँकेका 1, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका 3, भरतपुर अस्पतालमा नवलपरासी पूर्वका 1 र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका 3 र रूपन्देहीका 1 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका 5 र सुर्खेतका 4, धुलखेल अस्पतालमा धनुषका 21 र रामेछापका 1, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सल्यानका 1 र दाङका 56 र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाँचीका 6, महोत्तरीका 72, रौतहटका 14, सर्लाहीका 16, रूपन्देहीका 3 र काठमाडौँ मोरङ र रोल्पाका 1-1 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। नेपालमा हालसम्म 73 जिल्लाका 6092 पुरुष र 499 जना महिलामा संक्रमण पुष्टि भएको छ। यसैबीच आज कोरोना भाइरस मुक्त भई घर फर्किनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 7, आइसोलेसन सेन्टर सन्तालिया बाँकेबाट 10, आइसोलेसन सेन्टर सहपूर्वा बाँकेबाट 7, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट 5, नारायणी अस्पताल वीरगंजबाट 3, भीम अस्पताल भैरवाबाट 26, कोविड क्लिनिक अस्पताल दैलेखबाट 25, आइसोलेसन सेन्टर इन्टिग्रेटेड बिल्डिङ मानमा कालीकोटबाट 24, दुल्लु अस्पताल दैलेखबाट 7, ताराकाङ आइसोलेसन सेन्टर दैलेखबाट 1 र सुर्खेत प्रादेशिक अस्पतालबाट 2 रहेको प्रवक्ता गौतमले बताउनुभयो। देशका विभिन्न प्रयोगशालाहरूमा गरी हालसम्म जम्मा 1,43,738 जनाको पीसीआर तथा 2,23,519 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 5,055 जनाको पीसीआर तथा 4,183 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 1,33,009 जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा 5,531 जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। सर्वोच्च अदालतले रोजगारीका क्रममा विदेशमा रहेर अप्ठ्यारोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू डाक्टर आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयालको हिजोको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले योगदान गरेको वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गर्ने गरी उद्धार गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो। करारको अवधि नपुगी फर्किनुपर्ने, गन्तव्य मुलुक वा रोजगारदाताबाट हवाई टिकट नपाउने, आफ्नो खर्चमा स्वदेश फर्कन नसक्ने र कूटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने भनी प्रमाणित भएका कामदारलाई स्वदेश फर्काउनु सरकारको दायित्व भएको सर्वोच्चले उल्लेख गरेको छ। अधिवक्ता सोम लुइटेलले वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट विदेशमा अप्ठ्यारोमा परेका नेपाली कामदारको उद्धार गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। नेपाली कांग्रेसले केन्द्रीय समितिको निर्देशन अनुसार आज कोरोना विरूद्धको संघर्षमा प्रभावकारी ढंगले कार्य गर्न सरकारलाई दबाव दिने उद्देश्यले देशभरिकै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको जेठ 26 गतेको बैठकले निर्णय गरे अनुरूप केन्द्र, 7 प्रदेश, 77 जिल्ला र विदेश स्थित दूतावास मार्फत सरकारलाई एकसाथ ज्ञापन पत्र दिने कार्यक्रम तय गरिएको थियो। ज्ञापन पत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुलभ व्यवस्था गरी फर्किने वातावरण बनाउनुपर्ने, शारीरिक अशक्तता भएका एकल महिला र गर्भवतीका लागि राहतको कार्यक्रम ल्याउनुपर्ने, अविलम्ब क्वारेन्टिनको अवस्थामा सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा एवं पीसीआर सेवा बढाउनुपर्ने र जोखिमको अग्रभागमा काम गर्दै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीका लागि सरकारले प्रति व्यक्ति 1 करोड़ रूपियाँको बीमा गर्नुपर्ने माग गरिएको छ। कोविड 19 विरूद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका चिकित्सक लगायत स्वास्थ्यकर्मीको सुरक्षाका लागि इजरायल सरकारले नेपाललाई विविध स्वास्थ्य सामग्री प्रदान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा मन्त्री ढकालले स्वास्थ्य सामग्री प्रदान गरेकोमा इजरायल सरकार र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गर्दै मित्र राष्ट्रहरूको साथ र सहयोगबाट कोरोनालाई परास्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। राजदूत ओमेरले कोरोनाको महामारी विरूद्धको लड़ाईमा आफ्नो देश र नेपाल एकसाथ रहेका भन्दै असहज अवस्थामा नै वास्तविक मैत्री प्रमाणित हुने बताउनुभयो। सहायता सामग्रीमा 550 पीपीई, 10,000 स्थान मास्क, 5,000 पंजा र सेनिटाइजर लगायत छन्। चितवनको एनपीआई नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर नतिजा नेगेटिभ आएपछि पुनः सेवा सुचारू गरिएको छ। गत साता त्यहाँ कार्यरत एक चिकित्सक र एक बिरामीको नतिजा पोजिटिभ आएपछि अस्पतालको सबै सेवा बन्द गरिएको थियो। संक्रमण देखिएको भनिएका चिकित्सकको पुनः परीक्षण गर्दा आज नतिजा नेगेटिभ आएपछि सघन उपचार कक्षसहित सबै सेवा सुचारू गरिएको अस्पतालका कार्यकारी अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठले जानकारी दिनुभयो। जारी लकडाउनको कारण शैक्षिक संस्थाहरू बन्द हुँदा विद्यार्थीहरूको पठन पाठनमा असर परेपछि सरकारले वैकल्पिक माध्यमबाट पठन पाठन शुरू गरेको छ। प्रविधि मार्फत पठन पाठनको शुरूआत भए पनि गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले भने टोल टोलमा शिक्षकहरू पठाएर पठन पाठन अगाडि बढ़ाएको बताएको छ। गुल्मीबाट संवाददाता टोपलाल अर्यालको यो रिपोर्ट।
बिहानै घरमा शिक्षकहरू आएको देखेर रेसुङ्गा नगरपालिका आठकी अनिसा विक निकै खुशी भइन्। अनिसा यो वर्ष सोही विद्यालयबाट कक्षा छमा प्रथम भएर सातमा पुगेकी छन्। तर भर्ना भने हुन पाएकी छैनन्। विद्यालय बन्द भएपछि झण्डै दुई महिनामा घरमै पुगेका शिक्षकहरूले नयाँ किताब कापीको अवस्था र विषयवस्तुको बारेमा कुराकानी गरे।
अब यत्रो महिनासम्म स्कुल त जानु पाइएको थिएन, आज सर मिसाएर हामीलाई होमवर्क दिनुभयो अनि हाम्रो पुस्तकहरू छ कि नै भनेर सोध्नुभयो।
टोलमा शिक्षक आउने खबर पाएपछि पवित्र मुखियाका छोराछोरी झोला भिरेर बिहानै माइकाथान मन्दिर पुगे। थुप्रै साथीहरू र शिक्षकसँग भेट हुने मौका मिल्यो। शिक्षकहरूले सम्झाए अनि गृह कार्य पनि दिए। शिक्षकहरू फेरि आउने भएपछि उनीहरू आमाले भनेको पनि मान्ने भए। त्यसैले मुखिया खुसी हुनुहुन्छ।
सुतिराखेका थिए शिक्षकहरू आउनु अरे भन्दा उठेको आँखामै दिदी गुरे पढा भन्दा बच्चाले मान्दैनन् त्यो अब पढ्छ।
लामो समय विद्यालय बन्द भएपछि गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई अध्ययनको विकल्प खोजिरहेको छ। त्यसैले अहिले वैकल्पिक सिकाइ सहजीकरणको लागि विद्यार्थीको घर टोल र समुदायमा पुगेर पढाउन थालिएको छ। विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीस
टोलमा बच्चाहरूलाई जम्मा गर्ने र शिक्षकहरू त्यहाँ पुग्ने काम दिने भर्ना अभियानको बारेमा कुरा गर्ने पाठ्य पुस्तकको बारेमा कुरा गर्ने र केही कुराहरू सिकाउने अभियान हामीले लिएका छौँ।
विद्यालयले विशेष शिक्षकहरूको समूह बनाएर पालै पालो टोल टोलमा पुगेर विद्यार्थीहरूलाई अध्ययन गराइरहेको छ। यो अभियानले शिक्षक अभिभावक र विद्यार्थी बीचमा सम्बन्ध बढेको छ भने विद्यार्थी र अभिभावक बीचको नैराश्यतालाई पनि दूर गरिरहेको छ। टोपला लरियाल रेडियो नेपाल गुल्मी।
रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ सात बजेको समाचार। अब एकैछिन विज्ञापन।
वाउ रियल मै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साँच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग आज छलफल गर्नुभएको छ। छलफलमा मन्त्री अर्यालले पदाधिकारीहरूलाई निश्चित भएर काम गर्न निर्देशन दिनुभयो। बढ़ी समय लिएर भए पनि पूर्ण प्रतिवेदन दिन आग्रह गर्नुहुँदै मन्त्री अर्यालले मन्त्रालयको साथ सहयोग पूर्ण रूपमा भएकोले कामको रफ्तार बढ़ाउन समेत आग्रह गर्नुभयो। नदीजन्य वस्तु उत्खनन अनुगमन समिति जुम्लाले जिल्लामा अवैध रूपमा भइरहेको नदीजन्य वस्तुको उत्खनन तत्काल रोक्न निर्देशन दिएको छ। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको संयोजकत्वमा अनुगमनमा गएको टोलीले पातारासी गाउँपालिका जवा नदी क्षेत्रको अनुगमनका क्रममा नदीजन्य वस्तुको उत्खनन तथा ओसार पसार भइरहेको भेटिएपछि तत्काल रोक्न निर्देशन दिएको हो। जिल्लाका सबै नदीमा भइरहेको उत्खननको अनुगमन गरेर आवश्यक निर्देशन जारी गर्ने तयारी भइरहेको जिल्ला समन्वय समिति एवं अनुगमन समितिका प्रमुख सार्कीले बताउनुभयो। जिल्लाका हिमा तिला र जवा नदीमा गिट्टी बालुवाको अवैध रूपमा उत्खनन भइरहेको छ। कोरोना महामारीका कारण विद्यालयहरू बन्द रहे पनि जनशिक्षा सामग्री केन्द्र विद्यार्थीहरूलाई पाठ्यपुस्तक पठाउन लागि परेको छ। प्रदेश नम्बर दुईको धनुषा महोत्तरी सर्लाही रौतहट सिराहा र सप्तरीका अतिरिक्त सिन्धुली उदयपुर ओखलढुङ्गा तथा खोटाङ जिल्लामा पाठ्यपुस्तक पठाउने काम तीव्र गतिमा भइरहेको प्रदेश नम्बर दुईको कार्यालय जनकपुरले जनाएको छ। हालसम्म कक्षा 5-10 20,000 सेट पाठ्यपुस्तक पठाइसकिएको कार्यालयले जनाएको छ। सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिकाका अध्यक्ष निम दोर्जी शेर्पाको आज 39 वर्षको उमेरमा निधन भएको छ। विगत 10 महिनादेखि पेटको आमाशयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिनुभएका शेर्पाको आज बिहान मृत्यु भएको गाउँपालिकाका प्रवक्ता छाक्पा छिरी शेर्पाले जानकारी दिनुभयो। रुकुमको चोरजारी 8 सोती घटनामा अभियोग लागेका 9 जनाको आज बयान सकिएको छ। कर्तव्य ज्यान ज्यान मार्ने उद्योग जातीय भेदभाव र छुवाछुत गरी 3 कसुरमा मुद्दा परेका मध्ये 9 जनाको बयान आज सकिएको रुकुम जिल्ला अदालतका श्रेष्ठदार कृतबहादुर बोहराले बताउनुभयो। अभियोग दर्ता अनुसार बाँकी रहेकाहरूको बयान भोलि पनि हुनेछ। घटनामा संलग्न रहेको आरोपमा 34 जना विरूद्ध रुकुम जिल्ला अदालतमा आइतबार अभियोग दर्ता भएको थियो। गत जेठ 10 चोरजहारी नगरपालिका 8 सोतीमा भएको घटनामा जाजरकोट भेरी नगरपालिकाका 5 र चोरजहारी नगरपालिकाका 1 जनाको मृत्यु भएको थियो। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनकै बीचमा पाल्पा जिल्लामा व्यवस्थित बस पार्क निर्माणको कार्य शुरू भएको छ। लकडाउनका कारण देशका प्राय ठूला आयोजनाका काम प्रभावित भइरहेको बेला पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा भने व्यवस्थित बस पार्क निर्माण कार्य शुरू गरिएको हो। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
तानसेनको वनदेवी सामुदायिक वनमा व्यवस्थित बस पार्क निर्माणका लागि 100 रोपनी जग्गामा प्रारम्भिक काम थालिएको हो। नयाँ बस पार्क निर्माणपछि ट्राफिक व्यवस्थापनमा सहज हुने र शहरको सौन्दर्यता पनि वृद्धि हुने बताउनुहुन्छ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वी नारायण काफले।
निकै साँघुरो र अत्यन्तै धेरै सवारी साधन भएको अवस्थामा त्यसले निकै ट्राफिक जामदेखि लिएर बजारमा समस्या उत्पन्न गरिरहेको अवस्थामा नयाँ बस पार्क बन्दैछ। त्यसको कारणले ट्राफिक म्यानेजमेन्टमा पनि एकदमै सहजता हुनेछ र बजारको सौन्दर्यता पनि बढ्नेछ।
नेपाल सरकार वन मन्त्रालयले तानसेन नगरपालिकालाई सल्लाहका बोट कटान गरी अत्याधुनिक हरित बस पार्क टर्मिनल निर्माणका लागि 100 रोपनी क्षेत्रफल जमिनको स्वामित्व हस्तान्तरण गरेपछि निर्माण कार्य शुरू गरिएको छ। तानसेन नगरपालिकाका वातावरण तथा सरसफाई शाखा प्रमुख शंकर भण्डारी।
लकडाउनको बीचमै हामीले हरित बस पार्क निर्माण प्रक्रियालाई अगाडि बढाएका छौँ। वातावरण मैत्री बस पार्क बन्नेछ, त्यहाँ धेरै गाडीहरू राख्न मिल्ने, पार्किङका कारणले गर्दा अप्ठ्यारो भएका नागरिकहरूलाई सर्वसुलभ हुनेछ।
कोरोना संक्रमणबाट बस्न दूरी कायम गरी यस्ता ठूला आयोजनाका काम सञ्चालन भइरहेका छन्। यो आर्थिक वर्षमा सड़कमा छरिएका सवारीलाई नयाँ बस पार्कमा पार्किङ गर्न मिल्ने बनाइने बताउनुहुन्छ तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार साई।
वन कटानी गर्ने कुरा चाहिँ हामी शुरूआत गरेका छौँ, त्यसपछि प्रारम्भिक एउटा लेबलिङ गर्ने काम हामी सम्पन्न गरेर यो आर्थिक वर्षमा नै सड़कमा छरिएका गाडीहरूलाई त्यहाँ पार्किङ गर्न लगाउने व्यवस्था मिलाउनेसम्मको तयारी रहेको छ। यसमा चाहिँ जनताहरूले पनि सकारात्मक ढंगले हामीलाई सघाइरहेको छ।
बस पार्क सञ्चालनमा आएपछि त्यस आसपासमा ग्यारेज, उद्योग, पेट्रोल पम्प, यातायात मजदूरको सुविधाका लागि होटल सहित अन्य सुविधा हुने तानसेन नगरपालिकाले जनाएको छ। व्यवस्थित बस पार्क टर्मिनलको निर्माणपछि पाल्पाको पर्यटन विकासमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
रिपोर्टपछि बाँकी समाचार। यो असार सात गते आइतबार आषाढ कृष्ण औंसीका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहण बिहान 10:50 बजे शुरू भई मध्याह 12:38 बजे मध्य र अपराह्न 2:23 बजे सकिने समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। 3:33 नेपालबाट ग्रहण देखिने उहाँले बताउनुभयो। आज बिहान 9:53 4.1 रेक्टर स्केलको परकम्प गएको खान तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारीले दोलखामा भएको भूकम्प गोर्खा भूकम्पकै परकम्प भएको बताउनुभयो। गैर आवासीय नेपाली संघ एनआरएनले गोर्खाको लाप्राक गुप्सी पाखामा निर्माणाधीन एकीकृत नमूना बस्तीमा विद्युतीकरण गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ। संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाको नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर लाप्राकमा राष्ट्रिय विद्युत प्रसारण लाइनबाट द्रुत गतिमा विद्युतीकरण र 573 घरकैलाई निशुल्क मिटर जडान गरी बस्तीभित्र भूमिगत रूपमा विद्युत वितरण गर्न आग्रह गरेको हो। गोर्खाको धार्चे गाउँपालिका वडा नम्बर 4 लाप्राकमा बस्न लागेको एकै प्रकारका एकै क्षेत्रफल ओगटेका 573 घर भएका एकीकृत नमूना बस्ती निर्माणको अन्तिम चरणमा पुगेको एनआरएनले जनाएको छ। भक्तपुरमा सड़कमा भेटिएका 6 बालकको उद्धार गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषदले बालबालिका खोज तलास समन्वय केन्द्रको समन्वयमा भक्तपुरको कमल विनायकबाट 5 र ठिमीबाट 1 गरी 6 बालकको उद्धार गरिएको हो। उद्धार गरी लगत्तै उनीहरूलाई पुनस्थापना केन्द्रमा व्यवस्थापन गरिएको पनि परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भूषालले जानकारी दिनुभयो। मकवानपुरको हेटौँडा उपमहानगरपालिका 10 करेन्ट लागेर अन्दाजी 24 रविन्द्र गौतमको मृत्यु भएको छ। काभ्रे घर भई हाल हेटौँडा 10 एक ग्यारेजमा काम गर्दै आएका गौतमको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। भारत र चीनबीच पश्चिमी सीमा क्षेत्रमा झडप हुँदा भारतीय सेनाका एक कमाण्डर सहित 3 मृत्यु भएको छ। दुई देशबीच केही हप्तादेखि तनावको केन्द्र बन्दै आएको भारतको लद्दाख र चीनको तिब्बत सिमाना क्षेत्रमा गैराती झडप भएको हो। हालैका दिनमा दुई पक्षबीच वार्तापछि सिमाना क्षेत्रबाट तनाव घटाउने सहमति भएकोमा सोही प्रक्रियामा गलवान उपत्यकामा हिंसात्मक घटना भएको र सेनातर्फ हताहती भएको भारतीय सेनाले जनाएको छ। भारतीय सरकारी अधिकारीहरूले हिंसात्मक झडप र हताहतीमा गोली प्रहारको घटना नभएको र शारीरिक मुठभेड भएको अनौपचारिक रूपमा बताए पनि विस्तृत विवरण आउन बाँकी छ। यसैबीच समाचार एजेन्सी एएफपीले चिनिया विदेश मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै भारतलाई एकपक्षीय कार्य नगर्न भनिएको छ। चीनले भारतमाथि आफ्नो भूमिमा सीमारेखा पार गरी चिनिया सैनिकमाथि आक्रमण गर्न खोजेको आरोप लगाएको छ। अनौपचारिक रूपमा भारतीय पक्षले चीनतर्फ पनि हताहती भएको हुन सक्ने जनाएको छ। यसैबीच भारत र चीनका सैनिक अधिकारीहरूबीच गैरातीको घटनापछि अहिले वार्ता भइरहेको जनाइएको छ। लद्दाख र तिब्बतको सीमावर्ती क्षेत्रमा भारतले सड़क निर्माण र हवाई मैदान बनाएपछि चीन र भारतबीच नयाँ तनाव सृजना भएको बताइन्छ। भारतले सन् 2022 भित्र चीनसँगको सीमाना नजिक 60 सड़क निर्माणको योजनालाई अघि बढ़ाएको छ। सस्तो र सर्वसुलभ डेक्सामेथासोन नामको औषधि कोरोनाका गम्भीर बिरामीलाई जीवनदान दिन सक्ने बेलायती अनुसन्धानकर्ता तथा विज्ञहरूले बताएका छन्। डेक्सामेथासोनको न्यून मात्राले भेन्टिलेटरमा रहेका बिरामीको मर्ने सम्भावनालाई 40% कम गर्ने र अक्सिजन दिएर राखिएका बिरामीको मर्ने सम्भावनालाई 25% घटाउने विज्ञहरूले बताएका छन्। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले करिब 2000 बिरामीमा प्रयोग गरी औषधि नदिएको 4000 बिरामीको तथ्याङ्कसँग तुलना गरी सो औषधिले गम्भीर किसिमका कोरोना बिरामीको जीवन बचाउन सक्ने बताएका हुन्। तर डेक्सामेथासोन श्वास प्रश्वासमा गम्भीर समस्या नभएका बिरामीका लागि भने लाभदायी नहुने बताइएको छ। उत्तर कोरियाको सेनाले दक्षिण कोरियाको सीमा क्षेत्रसँग जोड़िएको गैरसैनिक क्षेत्रस्थित सैनिक अधिकारी बीचको वार्ता कार्यालय नष्ट गरेको समाचार छ। उत्तर कोरिया विरूद्धको अभियानमा रहेको समूहले उत्तर कोरियाका नेता किम जोङ उन र त्यहाँका सरकार विरूद्ध जनतामा विद्रोह पैदा गर्ने खालका प्रचार सामग्री बेलुन मार्फत उत्तर कोरियातर्फ उड़ाएको घटनाबाट आक्रोशित भएको उत्तर कोरियाका सरकारले दक्षिण कोरियासँग भइरहेको शान्ति प्रक्रिया रोक्ने उद्देश्यले गैरसैनिक क्षेत्रस्थित वार्तास्थल भत्काएको विश्लेषण गरिएको छ। यसअघि उत्तर कोरियाको सरकारी स्रोतले आफ्नो देश विरूद्ध दक्षिण कोरियाको भूमिबाट भइरहेको प्रचार अभियान कड़ा आपत्ति जनाउँदै गैरसैनिक इलाकामा फेरि सैनिक खटाइने धम्की दिएको थियो। लिबियामा संघर्षमा फरक फरक शक्तिलाई सघाइरहेका रसिया र टर्की लिबिया संघर्ष मिलेर सुल्झाउने पक्षमा सहमत भएका छन्। लिबियामा दशकौं राज गरेका तात्कालीन शासक कर्णेल महफूर गद्दाफीको हत्यापछि राजधानी त्रिपोलीमा पश्चिमा राष्ट्रको समर्थन प्राप्त सरकार क्रियाशील छ भने पूर्वी क्षेत्रको सैनिक जनरल आफ्तार खालिफाका समर्थित समूहको नियन्त्रणमा रहेको छ। टर्कीले केन्द्र सरकारलाई साथ दिएको छ भने रसियाले विद्रोही समूहलाई साथ दिएको अवस्थामा भएको पछिल्लो दुई देशबीचको सहमतिले लिबियामा सहमतिको सरकार बन्न सक्ने लक्षण देखिएको छ। अब आर्थिक समाचार।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको आन्तरिक आमदानी वृद्धि गर्न करको दायरा बढाउने बताउनु भएको छ। प्रदेश सरकारको आर्थिक वर्ष 2077-78 वार्षिक बजेट तथा कार्यक्रमका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश अर्थमन्त्री किरण गुरुङले व्यवसाय गर्नेहरूले राज्यका कुनै न कुनै निकायमा दर्ता हुनुपर्नेमा जोड़ दिनुभयो। सरकारले बजेटमा आन्तरिक राजस्व 4,60,85,00,00,000 संकलन गर्ने लक्ष्य लिएको बताउँदै उहाँले राजस्वको दायरा फराकिलो एवं थप व्यवस्थित गरेर आमदानी वृद्धि गरिने उल्लेख गर्नुभयो। हेटौँडा औद्योगिक क्षेत्रमा रहेका 111 मध्ये 80 उद्योग सञ्चालनमा आएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडाका प्रमुख राजेन्द्र कणेलका अनुसार उद्योग सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन भने नसकेको उद्योगहरू 60% क्षमतामा मात्र सञ्चालनमा रहेको जानकारी दिनुभयो। व्यवस्थापन लिमिटेडका अनुसार औद्योगिक क्षेत्रका एसियन पेन्ट, आरएन केमिकल्स, महाशक्ति सोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुट लगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्धजन्य, मैदा लगायतका उद्योग सञ्चालनमा आएका छन्। ती उद्योगमा जनशक्ति अभाव, कच्चा पदार्थको कमी र ढुवानी लगायतका समस्या रहेको जनाइएको छ। नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शीघ्र अघि बढाउन पत्राचार गरेको छ। बोर्डले असार 1 पत्राचार गर्दै त्यस्तो निर्देशन दिएको हो। नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रूपमा काम गर्न सक्ने तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया अघि बढाउन पत्राचार गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। झापामा धानको ब्याड नै सुक्न थालेपछि किसान अन्यलमा परेका छन्। रोप्न तयारी अवस्थामा पुगेको मंसिरे धानको बिउ ब्याडमै मर्न थालेको किसानहरूले बताएका छन्। दमक 10 किसान वीरेन्द्र नेउपानेले जसोतसो गरेर बिउ राखेको तर त्यो बिउ पनि मर्न थाल्यो भन्दै चिन्ता व्यक्त गर्नुभयो। ब्याडमै बिउ मर्न थालेपछि त्यही बिउ रोप्ने या फेरि अर्को ब्याड बनाउने भन्ने दोधारमा किसानहरू परेका छन्। शुरूमा पातमा रातो टीका जस्तो देखिने र त्यसपछि रातो टीका बढ्दै गएपछि पूरै ब्याडको बिउ मर्ने गरेको किसानहरूले बताएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान सागर थापासहित सबै खेलाड़ीले अन्तिम सफाई पाएका छन्। सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालीन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह छेत्री, पूर्व खेलाड़ी अञ्जन केसी र डेभिड थापालाई अन्तिम सफाई दिएको हो। 2072 साल असोज 27 गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिसिङ गरेको आरोपमा खेलाड़ीलाई पक्राउ गरेको थियो। उनीहरूलाई 2075 जेठ 24 गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानून नभएको भन्दै सफाई दिएको थियो। उनीहरू विरूद्ध राज्य विरूद्धको कसुरमा मुद्दा चलाइएको थियो। मंगलबार सर्वोच्चमा न्यायाधीश आनन्द मोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै उनीहरूमाथि लगाइएको मुद्दाको कानूनी आधारमाथि प्रश्न उठाएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले टाँसी घरेलाई मानार्थ अध्यक्षमा पुनः फर्काउने निर्णय गरेको छ। मंगलबार बसेको एन्फा कार्य समितिको आपतकालीन बैठकले पूर्व मानार्थ अध्यक्ष घलेको कार्यवाही प्रक्रियालाई यथावत राख्दै पुनः सोही पदमा फर्काउने निर्णय गरेको हो। त्यस्तै बैठकले गौतम सुखुजु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्य समितिलाई भंग गर्दै 15 सदस्यीय तदर्थ समिति गठन गरेको छ, जसको अध्यक्षको जिम्मेवारी किशोर हेक्का र उपाध्यक्ष अनिल हेक्कालाई जिम्मेवारी दिएको छ। बाँकी 13 सदस्य रहेका छन्। विधान विपरीत कार्य समिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघको कार्य समितिलाई भंग गर्दै तदर्थ समिति गठन गरेको हो। बैठकले कोरोनाले प्रभावित बनाएको फुटबल गतिविधि पुनः शुरू गर्न राखे बसक माग गरेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम। हाल देशभर सामान्य बदले भई केही भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश पाँचका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश पाँचका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सड़क तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गएको 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस, वर्षा 35 मिलिमिटर। काठमाडौँ अधिकतम 24.8 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस र वर्षा 24.8 मिलिमिटर। पोखरा अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस र वर्षा 20.6 मिलिमिटर। वीरेन्द्रनगर अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस र वर्षा 16.7 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 36.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस। समाचार सकिनु अघि मुख्य समाचार फेरि एकपटक। राष्ट्रिय सभामा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले बोल्ने क्रम सम्पन्न। आज एकै दिन 117 जना कोरोना भाइरस मुक्त भई घर फर्किए, हालसम्म निको हुनेको संख्या 1158। आज थप 380 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, नेपालमा कुल संक्रमित संख्या 6591। विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाट उद्धार गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश। र भारत र चीनबीच पश्चिमी सीमा क्षेत्रमा झडप हुँदा भारतीय सेनाका एक कमाण्डर सहित 3 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा र 9 बजे नेपालीमा हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।
हामी रेडियो नेपालबाट बोलिरहेका छौं। श्रोता बस सुन्नुहुनेछ कार्यक्रम घटना र विचार।